यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको हिउँदे अधिवेशन हिजोदेखि शुरू। प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश ल्याउनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। विश्व ब्याङ्कसँग 10 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने मन्त्री परिषद बैठकको निर्णय। स्वास्थ्य मन्त्रालयले बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी विद्युतीय प्रणाली लागू गर्ने। नेपाल आयल निगमद्वारा गैरातेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन र पाकिस्तानको उत्तर पश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा छुट्टा छुट्टै कार्यवाहीमा परि 10 आतंककारीको मृत्यु।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संघीय संसदको हिउँदे अधिवेशन हिजोदेखि शुरू भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनैतिक स्थिरता र विकासका लागि दुई ठूला दल मिलेर वर्तमान सरकार गठन भएको स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री ओलीले वर्तमान सत्ता गठबन्धनको सरकार आगामी निर्वाचनसम्म नै निरन्तर रहने भएकाले त्यस विषयमा चर्चा गरेर समय नफाल्न विपक्षी दलहरूलाई आग्रह गर्नुभयो।
सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रूप स्थितिमा अब बन्द्या गर्नु भएको छ। संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं। आज यति चाहिँ भन्छु, पार्टी टुक्र्याउने भत्काउने जस्ता खुद्रे कुराहरू यस सरकारको मेन्यूमा छैन। विपक्षमा रहेका साथीहरूले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फाले जस्तो लागिरहेको छ। सरकार ढल्छ, ढल्नै लागो, पुष मशान्त, माघे सङ्क्रान्ति काट्दैन आदि इत्यादि। एउटा गीत बजारमा अलि ढले 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 भन्ने अलिक प्रचारमा छ। यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरे हुन्छ, किनभने 84 सरकार टसमस गर्नेवाला छ।
प्रधानमन्त्री ओलीले अब सरकारी कार्यालयमा सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने, नेपाली सूचना प्रविधिमा आधारित कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइएको र उपभोक्ता हित संरक्षण सम्बन्धी आपसमा बाँझिएका कानून मध्ये समयानुकूल नभएका कानून खारेज गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले संसद नचलेका बेला राष्ट्रिय लक्ष्य प्राप्तिमा ढिला हुने भएकाले अध्यादेश ल्याउनु परेको पनि स्पष्ट पार्नुभयो।
हामीले लामै समयदेखि सार्वजनिक वृत्तमा सुन्दै आएका छौं, ढिलो भयो, अपेक्षा अनुरूप अवस्थामा परिवर्तन आएन, प्रश्न हामी सबैका माझ छ। त्यही अवस्थामा परिवर्तन गर्न सामाजिक सेवाका क्षेत्रमा के सुधार गर्नुपर्छ? व्यावसायिक क्षेत्रको मनोबल बढाएर उत्पादनमा वृद्धि गर्न कहाँ कहाँ अवरोध छ? जनताले कहाँ कहाँ कुन कुन कानूनको उल्झनले दुःख पाइरहेका छन्? ती उल्झन र गाँठाहरू तत्काल फुकाउन कानूनी सुधार नै पहिलो पाइला थियो। नियमित प्रक्रियाबाट एउटा कानून पारित गरी लागू गर्न न्यूनतम 5-6 महिना लाग्नेमा हामी सबै जानकार नै छौं। एकातिर प्रक्रिया, अर्कोतिर नतिजा। सुधारको जुन हुटहुटीले संसदका दुई ठूला दलहरूको नेतृत्वमा यो सरकार निर्माण भयो, त्यसले संसदको अधिवेशन आउँदैछ पर्खनुहोस् भन्ने समय हामीसँग थिएन। संसद नभएको बेला संसदको नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था यस्तै बेलामा त हो सरकारले अध्यादेश जारी गर्ने।
प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्ने, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा सम्बन्धी, भूमि तथा वन सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी 29 ऐनमा संशोधन गरिएको जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि रोकिएका विकास निर्माणका कतिपय कामलाई तीव्रता दिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले काठमाण्डु तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धोद्रे सुरूङ जोगबनी किमाथाङका सड़क मार्ग ब्रेक थ्रू भएको बुटोल नारायणगढ़ खण्डको सड़क निर्माणको काम द्रुत गतिमा अघि बढ़िरहेको लगायतका विकास निर्माणका बारेमा पनि बैठकलाई सम्बोधनका क्रममा जानकारी गराउनुभयो।
सिद्ध बाबा सुरुङ मार्ग ब्रेक थ्रू भएको छ। काठमाडौँ तराई द्रुत मार्ग अन्तर्गत मकवानपुरको धोद्रे सुरुङ पनि ब्रेक थ्रू भएको छ। चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगमानी किमाथाङका सड़क मार्ग केही दिन अघि मात्रै ब्रेक थ्रू भएको छ। ठेकेदार कम्पनीले काम छोडेपछि बुटोल नारायणघाट खण्डको सड़क निर्माणको काम यो सरकार आउँदाका बखत अल्पत्र थियो, आज त्यसको काम द्रुत गतिमा अघि बढ़िरहेको छ। यो सरकार आउँदा धूलो उड़िरहेको मुङलिन पोखरा सड़क आज चिल्लो र आकर्षक भएको छ। किर्तिपुरको खेल मैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो। तोकिएको दिनभित्रै यसलाई सम्पन्न गर्ने गरी काम अघि बढ़िरहेको छ। सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ। निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरूबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाललाई देख्न सक्छौं।
प्रधानमन्त्री ओलीले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखा परेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताउनुभयो। यस्तै प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनैतिक स्थिरता कायम गरी देशलाई विकास र समृद्धितर्फ लैजानका लागि नेपाली कांग्रेस र नेकपा एमाले सहितको सहभागितामा सरकार गठन गर्नु परेको बताउनुभयो। पूर्व प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनमा देखिएका समस्यालाई हल गर्न संविधान संशोधन गर्नुपर्ने आवश्यकता औल्याउँदै सबैको सहमतिमा संविधान संशोधन हुनेमा विश्वास जनाउनुभयो।
संविधान संशोधनको कुरा गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभूत विशेषताहरूलाई कमजोर गर्नु हुँदैन। राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान सुरु गर्नु पर्दछ। यस बारेमा हामी थर्मल प्रारम्भ गरिसकेका छौं। हामीले अन्य राजनीतिक दलहरूसँग पनि सम्वाद र सहमति सहकारको लागि अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ।
पूर्व प्रधानमन्त्री देउवाले लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र मात्रै भएको उल्लेख गर्नुहुँदै लोकतन्त्रको रक्षा र विकासका लागि सबै दलहरू मिलेर अगाडि बढ़नुपर्ने पनि बताउनुभयो। बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको समितिमा विचाराधीन विधेयक फिर्ता नलिई अध्यादेश ल्याएकोमा विरोध जनाउनुभयो। नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा अचम्मित हुनु परेको प्रतिक्रिया दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले प्रतिपक्षी दलहरूसँग प्रतिशोधको भावनाले काम गरिरहेको आरोप लगाउनुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङदेनले सरकारले हतारमा अध्यादेश ल्याएको आरोप लगाउनुहुँदै अध्यादेश ल्याउनै पर्ने भएको भए संसदमा प्रतिनिधित्व रहेका दलहरू बीचको सहमतिबाट ल्याउँदा उपयुक्त हुन्थ्यो भन्नुभयो। यस्तै बैठकमा दलीय आधारमा सांसदहरू नेकपा एकीकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे, जनता समाजवादी पार्टीका सांसद अशोक राई, जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादव, जनमत पार्टीका सांसद सीके राउत, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्र नाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरी, राष्ट्रिय जनमोर्चाका सांसद चित्र बहादुर केसी, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, आम जनता पार्टीका सांसद प्रभु शाह र स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आफ्नो धारणा राख्नुभयो। यसअघि बैठक शुरू हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले शुरूमै बोल्न पाउनुपर्ने माग राख्दै बैठकमा उठेर विरोध जनाउनु भएको थियो। तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न दिइने जानकारी दिँदै विरोधका बीच बैठक अगाडि बढ़ाउनु भएपछि केही समयका लागि रासोपाका सांसदहरू बैठकबाट बाहिर निस्किनु भएको थियो। केही बेरपछि बैठकमा पुनः सहभागी भई रासोपाका तर्फबाट सांसद स्वर्णिम वाग्लेले बैठकमा बोल्नु भएको थियो। राष्ट्रिय सभाको 17 अधिवेशन हिजोदेखि शुरू भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकको शुरूमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ़ेर सुनाउनुभयो। बैठकलाई सम्बोधन गर्नुहुँदै सभाका अध्यक्ष दाहालले यो अधिवेशनमा सभामा विचाराधीन रहेका विभिन्न प्रकृतिका विधेयकहरूमाथि प्राथमिकताका साथ काम गरी निष्कर्षमा पुर्याइने बताउनुभयो। अध्यक्ष दाहालले विगतमा भएका कमी कमजोरीहरूबाट पाठ सिकेर अभ्यासहरूमा परिष्कृत गर्दै आगामी कार्यदिशा तय गर्नु आवश्यक रहेको औल्याउनुभयो। वहाँले संविधानको मर्म र भावना अनुरूप उत्पीड़ित जात जाति अल्पसंख्यक समुदाय एवं पिछड़िएको क्षेत्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना र विकासमा राष्ट्रिय सभाको भूमिका अपरिहार्य रहेको बताउनुभयो। नेपाली कांग्रेसका सांसद कृष्ण प्रसाद सिटौलाले संविधानको मर्म अनुसार समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यमा सहमति सहकार्य र एकताको भावनाका साथ अघि बढ़नुपर्ने बताउनुभयो। संघीय संसदको दुवै सदनमा हालै जारी भएका विभिन्न अध्यादेशहरू पेश भएका छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 पेश गर्नुभयो। यस्तै संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व पहिलो संशोधन अध्यादेश 2081, निजीकरण पहिलो संशोधन अध्यादेश 2081 र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 पेश गर्नुभयो। बैठकहरूमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 पेश गर्नुभयो। संघीय संसदको दुवै सदनका बैठकहरू जारी नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक भएमा सरकारले राष्ट्रपति मार्फत अध्यादेश जारी गर्ने र यसरी जारी भएका अध्यादेशहरू त्यसपछि बस्ने संसदको बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। यसै गरी राष्ट्रिय सभाको हिजोको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले मीडिया काउन्सिल विधेयक 2080 र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकको शुरूमा सम्बोधन गर्नुहुँदै अध्यक्ष नारायण प्रसाद दाहालले यो अधिवेशनमा विचाराधीन रहेका विधेयकहरूलाई प्राथमिकता दिई निष्कर्षमा पुर्याइने बताउनुभयो। बैठकमा नेपाली कांग्रेसका सांसद कृष्ण प्रसाद सिटौलाले संविधानको मर्म अनुसार समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यमा सहमति सहकार्य र एकताको भावनाका साथ अघि बढ़नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका सांसद नारायण काजी श्रेष्ठले सार्वभौमिकता राष्ट्रिय अखण्डता स्वाधीनता र राष्ट्रहितको रक्षाका लागि सबै दल एकताबद्ध भएर अगाडि बढ़नुपर्ने बताउनुभयो। नेकपा एमालेका सांसद भगवती न्यौपानेले सेवा प्रवाहलाई छिटो छरितो र परिणाममुखी बनाउन सरकारले अध्यादेश ल्याएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भूषालले संसदको विधेयक अधिवेशन बोलाउने समय धकेलेर अध्यादेश मार्फत शासन गर्न खोज्ने सरकारको कदमलाई समर्थन गर्न नसकिने बताउनुभयो। जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले संघीयता कार्यान्वयनका लागि बन्न बाँकी कानूनहरू निर्माण गर्न ध्यान दिनुपर्ने र युवाहरूमा देशमा नै केही गर्न सकिन्छ भन्ने आशा र विश्वास जगाउने गरी काम गर्नुपर्ने विचार राख्नुभयो। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखर कुमार सिंहले मौलिक हकको कार्यान्वयन महिलाको अधिकारको सुनिश्चितता र नागरिकतासँग सम्बन्धित समस्याहरूको समाधानसँग जोड़िएका कानूनहरूको निर्माणमा जोड़ दिनुपर्ने बताउनुभयो। राष्ट्रिय जनमोर्चाका सांसद तुल प्रसाद विश्वकर्माले देशभित्र बढ़दै गएको बेरोजगारीको समस्या समाधानका लागि सबै राजनैतिक दलहरूको ध्यान जानुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही माघ 24 गते बिहिबार दिनको 1 बजे बस्नेछ भने राष्ट्रिय सभाको अर्को बैठक यही माघ 20 गते आइतबार दिउँसो सवा 1 बजे बस्नेछ। सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने र आगामी वैशाख 2 गतेदेखि बाल अदालत सञ्चालनमा ल्याउने निर्णय गरेको छ। यही माघ 15 गते बसेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बाल बालिका सम्बन्धी ऐन बमोजिम जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार रहने गरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो।
विश्व ब्याङ्कको 100 बिलियन अमेरिकी डलर सहुलियत पुनर्ऋण सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ। त्यस्तै प्रकारले वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने ऐन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिदेशकलाई निरीक्षण अधिकृतको कार्यक्षेत्र नेपालभर रहने पनि हामीले निर्णय गरेका छौँ। काठमाडौँ ललितपुर भक्तपुर र कार्य प्रांचल जिल्ला अदालतको बाल इजलासबाट हेर्ने मुद्दाको प्रादेशिक क्षेत्र अधिकार रहने गरी भक्तपुर जिल्लामा बाल अदालत गठन गर्ने र उक्त बाल अदालत सम्बन्ध 2082 गतेदेखि सञ्चालनमा आउने यहाँलाई जानकारी गराउन चाहन्छु। त्यस्तै रामराज प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने मन्त्री परिषदको निर्णय छ।
मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अन्तर्गतका संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने विश्व ब्याङ्कबाट हरित उत्थानशील र समावेशी विकास कार्यक्रम दोस्रोका लागि विश्व ब्याङ्कको विकास नीति ऋण अन्तर्गत प्राप्त हुने 10 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसैबीच संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत पछिल्लो 100 दिनमा भएका कार्य प्रगति विवरण सार्वजनिक गरिएको छ। नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढ़ाएको छ। निगम संचालक समितिको हिजोको बैठकले गैरातेदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर 2 रूपियाँ तथा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर 4 रूपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर 6 रूपियाँ र बाह्यतर्फ काठमाण्डुका लागि प्रति किलो लिटर 5,954 रूपियाँले बढ़ाएको छ। मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर 164.50 रूपियाँ दोस्रो वर्गमा 166 रूपियाँ र तेस्रो वर्गका लागि प्रति लिटर 167 रूपियाँ कायम गरी भएको छ। यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गका लागि पेट्रोल प्रति लिटर 157.50 रूपियाँ दोस्रो वर्गमा 159 रूपियाँ र तेस्रो वर्गका लागि प्रति लिटर 160 रूपियाँ तोकिएको छ। निगमले चार आली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाण्डु, पोखरा र दिपायल स्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ। यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 132 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ प्रति किलो लिटर 1,300 अमेरिकी डलर तोकिएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी एकीकृत विद्युतीय प्रणाली लागू गर्ने भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षण सम्बन्धी जानकारी विद्युतीय रूपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गर्नुभएको हो। मन्त्री पौडेलले सदर गरेको विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका 2081ले बिरामीको खर्च, समय तथा परीक्षणमा हुने दोहोरोपनाको अन्त्य हुनुका साथै स्वास्थ्य सम्बन्धी नीति निर्माणमा एकीकृत तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको बताउनुभयो। अहिले हरेक स्वास्थ्य संस्थापेक्षे बिरामीको एकै किसिमको परीक्षण दोहोरिने गरेको र एकीकृत तथ्याङ्क नहुँदा उपचारमा कठिनाई देखिएको भन्दै स्वास्थ्य मन्त्रालयको नियन्त्रणमा रहने गरी एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने गरी निर्णय गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो। गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एसिया प्रशान्त क्षेत्रका देशको 11 वार्षिक बैठक काठमाण्डुमा हिजोदेखि शुरू भएको छ। एसिया प्रशान्त कृषि औजार परीक्षण सञ्जाल एन्टममा यस क्षेत्रका 23 देश सदस्य छन्, जसमध्ये बैठकमा 19 देशका 55 जना प्रतिनिधिको सहभागिता रहेको छ। तीन दिनसम्म चल्ने बैठकले एसिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानूनी व्यवस्था गर्ने भन्ने विषयमा छलफल हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक 16 घण्टा सञ्चालनमा आउने भएको छ। विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीनवटा आयोजना मध्ये धावन मार्गको 75 मिटर नजिक कामको भौतिक प्रगति 60% पूरा भएसँगै दैनिक 2 घण्टा विमानस्थल सञ्चालनको समय बढ़ेको हो। रक्षा मन्त्री मानवीर राईले मुलुकको भौगोलिक अखण्डता र सार्वभौम सत्तालाई जगेर्ना गरी राष्ट्रिय एकतालाई थप मजबूत र बलियो बनाउन राष्ट्रिय सेवा दल तालिम सहयोग सिद्ध हुने बताउनु भएको छ। महोत्तरीको बर्दिवास स्थित मध्य पूर्वी तालिम शिक्षालयमा सञ्चालित सिनियर डिभिजन तालिमको दीक्षान्त कवजलाई हिजो सम्बोधन गर्नुहुँदै उहाँले भविष्यमा आउन सक्ने विपद लगायत चुनौतीको सहज रूपले सामना गर्न आफ्ना तर्फबाट भूमिका खेल्न आग्रह गर्नुभयो। कैलालीको चुरेका किसानहरूले पछिल्लो समय तरकारी तथा फलफूल खेतीबाट राम्रो आमदानी गर्न थालेका छन्। वन्यजन्तुले अन्न बालीमा नोक्सान पुर्याउने र राम्रो आमदानी पनि नहुने भएकाले फलफूल तथा तरकारी खेती लगाउन थालेको किसानहरू बताउँछन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
पहिले धान, गहुँ, मकै लगायतका अन्नबाली लगाउने कैलालीको चुरे गाउँपालिकाका किसानहरू अहिले तरकारी तथा फलफूल खेतीमा लागेका छन्। चुरे गाउँपालिका वडा नम्बर 1 घरखेडाका लक्ष्मण पौडेल।
तरकारीमा टमाटर, बन्दा, काउली, खुर्सानीहरू लगाइन्छ। फलफूलमा सुन्तला र काकती, सुन्तला अलि अगाडिकै हो, त्यति व्यवसाय नभएर फाटाफुट। पहिला त धान रोप्थ्यौं, त्यति राम्रो गहुँ मकैले नचले हुँदाखेरि छिटो आमदानी लिनको लागि हामीले तरकारीमा जोड्थ्यौं।
लक्ष्मण पौडेल जस्तै घरखेडाकै हंसा धामीले पनि अहिले धान, गहुँको सट्टा आफ्नो बारीमा तरकारी तथा फलफूल खेती लगाउनु भएको छ।
धान, गहुँ भन्दा नि फलफूल र तरकारी खानलाई पुग्छ, अनि बचत पनि हुन्छ। परम्परागत भन्दा त अहिलेको राम्रो छ।
पछिल्लो समय अन्न बालीको राम्रो उत्पादन नहुने र भएको उत्पादन पनि विभिन्न किसिमका जंगली जनावरबाट बचाउन समस्या हुने भएकाले फलफूल तथा तरकारी बाली रोजेको बताउनुहुन्छ चुरे गाउँपालिका वडा नम्बर 3 सहजपुरका डबल बहादुर खडायत।
8 रोपनी जग्गामा मैले मकै लगाए भने बढीमा 4 क्विन्टल हुन्छ। अब त्यो बाँदरले पनि खान्छ, डुम्सीले पनि खान्छ, बन्नेलले पनि खान्छ। नगदे बालीतिर 6-7 रोपनी जग्गामा हामीले आफ्नो जीविकोपार्जन मजाले हुन सक्छ र घर परिवार मजाले पालिन सकिन्छ भनेर हामीले त्यही खेती गर्यौं।
चुरेका सोभान सिंह ठगुन्ना पनि तरकारी तथा फलफूल आमदानीका लागि फाइदाजनक हुने भएकाले आफू लगायत यहाँका किसानहरू यसतर्फ लागेको बताउनुहुन्छ।
जङ्गली जनावरको आक्रमणले गर्दाखेरि यहाँ स्थानीयहरू खेतीपातीमा खासै चासो दिँदैनन्। तरकारी गर्यो भने आमदानी पनि हुने, पैसा पनि बचाउन मिल्ने।
उनीहरूले उत्पादन गरेको फलफूल तथा तरकारी लिन व्यापारीहरू आफ्नो बारीमै पुग्ने गरेको भन्नुहुन्छ पुनः हंसा धामी।
बजारको लागि त यहाँ केही समस्या छैन, संकलन केन्द्र छ, त्यही संकलन केन्द्रमा लगेर राख्नुपर्छ, व्यापारीले आफै आएर लग्छ।
कैलालीको चुरेका किसानहरू जस्तै समय र परिस्थिति अनुसार खेती गर्ने तरिका तथा प्रणाली अपनाउन सके किसानहरूले कृषि उत्पादनबाट राम्रो आमदानी लिन सकिने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको उत्तर पश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा छुट्टा छुट्टै कार्यवाहीमा 10 आतंककारी मारिएको सेनाले जानकारी दिएको छ। पाकिस्तानी सेनाको मीडिया शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशन आईएसपीआरले सुरक्षा बलहरूले उत्तरी उजुरेस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन शुरू गरेको एक विज्ञप्ति मार्फत जनाएको छ। आईएसपीआरले उत्तरी उजुरेस्तानमा 4 छुट्टा छुट्टै भिडन्तमा 6 आतंककारी मारिएको जानकारी दिएको छ। आईएसपीआरका अनुसार आतंककारीहरूबाट ठूलो मात्रामा हतियार र गोला बारूद पनि बरामद गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
संसदको अर्थ समितिले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक 2081 संसदबाट फिर्ता लिन सरकारलाई अनुमति दिएको छ। समितिको शुक्रबारको बैठकमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसदबाट उक्त विधेयक फिर्ता लिन समितिको अनुमतिका लागि प्रस्ताव माग्नु भएकोमा बहुमतबाट स्वीकृति भएको हो। यो विधेयक सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व एन 2076 अध्यादेश मार्फत संशोधन गरेपछि संसदबाट फिर्ता लिन संघीय संसद सचिवालयलाई पत्र पठाएको थियो। बैठकमा अर्थमन्त्री पौडेलले संवैधानिक र कानूनी व्यवस्थाभित्र बसेर अध्यादेश ल्याएको बताउँदै अध्यादेशमाथि सदनमा छलफल हुने भएकोले समितिले विधेयकलाई फिर्ता गरिनुपर्ने उल्लेख गर्नुभयो। पोखरामा भूमिगत वितरण प्रणाली मार्फत विद्युत आपूर्ति शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत वितरण प्रणालीलाई भूमिगत र स्वचालित बनाउने काम सम्पन्न गरेको र उक्त क्षेत्रका ग्राहकहरूलाई सोही प्रणाली मार्फत विद्युत आपूर्ति शुरू गरेको जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
विभागीय डर्मीमा त्रिभुवन आर्मी क्लब विरूद्ध 3-2 सेटको रोमाञ्चक जित निकाल्दै नेपाल पुलिस क्लब टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला पुरूष भलिबल प्रतियोगिताको पुरूषतर्फ फाइनलमा पुगेको छ। अर्को खेलमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पुरूषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई 3-1 पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.8 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:51 मिनटमा भयो भने सूर्यास्त भरे साँझ 5:45 मिनटमा हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको हिउँदे अधिवेशन हिजोदेखि शुरू। प्रशासनिक सुधार, सुशासन र लगानी अभिवृद्धिका लागि अध्यादेश ल्याउनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। विश्व बैंकसँग 10 करोड़ अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने मन्त्री परिषद बैठकको निर्णय। स्वास्थ्य मन्त्रालयले बिरामीको एउटै परीक्षण दोहोर्याउनु नपर्ने गरी विद्युतीय प्रणाली लागू गर्ने। नेपाल आयल निगमद्वारा गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन र पाकिस्तानको उत्तर पश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा छुट्टा छुट्टै कार्यवाहीमा परि 10 आतंककारीको मृत्यु। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।